القهينة.
شو يا كمان؟
بيكو شتو كينا؟
كجوتا جاو؟
कुछ कहिए ना कुछ तो आखो
अस्सलाम वालेकुम सामीन, प्रोग्राम कुछ तो कहिए के साथ शहनाज अजीज हाजिर है. आमतौर से इस वक्त हम आपको मिलवाते हैं अपने उस मेहमान से जो टेलीफोन पर या यहाँ स्टूडियो में आपसे बातचीत के मुंतजर होते हैं और उनकी आवाज की एक झलक आपको सुनवाते हैं. لیکن آج ہمارے مہمان کی صرف یادیں ہمارے ساتھ ہیں کیونکہ ہمارے مہمان ہیں علی سفیان آفاقی صاحب, ایک لیجنڈری فلم میکر, ڈائریکٹر اور رائٹر. آفاقی صاحب نے بہت سے خوبصورت سفر نامے لکھے ہیں اور اب سے چند روز پہلے 28 جنوری کو وہ اپنے آخری سفر پر روانہ ہوئے ہیں. لیکن اپنے پیچھے وہ بہت کچھ چھوڑ گئے ہیں, اپنی تحریریں, اپنی فلمیں, اپنی کہانیاں اور سماجی مسائل کو پردہ سینے پر دکھانے کی اپنی متنوع صلاحیت.
جو بات چلی تم یاد آئے اور پاس چلے آئے اس یاد کے سائے سائے
جب رات ڈھلی.
سامعین, اسے میری خوش قسمتی کہہ لیجئے کہ مئی سن 2014 میں اپنے اسی پروگرام کچھ تو کہیے میں شرکت کے لیے میں نے آفاقی صاحب کو مدعو کیا تھا, لیکن ایک روز پہلے انہوں نے بتایا کہ علالت کے سبب وہ اسپتال جا رہے ہیں اور لائیو پروگرام میں شرکت نہیں کر سکیں گے. میری درخواست پر انہوں نے اپنا انٹرویو ریکارڈ کروایا اور پھر وہ انٹرویو آپ نے سنا بھی تھا. تو کیوں نہ ہم آفاقی صاحب کی ان یادوں کو دہرائیں جو ایک فنکاری نہیں بلکہ بہت اچھے انسان بھی تھے. تو چلیے سفر کرتے ہیں مئی کے اس دن جب علی سفیان آفاقی صاحب نے ہم سے بہت تفصیلی بات چیت کی.
جب رات ڈھلی ہے یہ کنارا بھی تو ہی نہ بن جائے.
جی السلام علیکم آفاقی صاحب, پہلے تو بتائیے آپ کی طبیعت کیسی ہے؟
میری اپائنٹمنٹ تھی ڈاکٹر کے ساتھ, انہوں نے مجھے ایک انجیکشن ایسا لگایا کہ میں یعنی اس کا اثر ابھی تک سائیڈ افیکٹ.
میں نے کہا کہ سننے والے بہت ہی مایوس ہوں گے کیونکہ میں نے ان کو پچھلے ہفتے خوشخبری سنا دی تھی کہ آفاقی صاحب آئیں گے, تو میں نے کہا اب آپ کو ریکارڈ کر لوں, ان کی براہ راست تو آپ سے بات نہیں ہو سکے گی.
ضرور ریکارڈ کیجیے آپ.
تو آفاقی صاحب شروع کرتے ہیں, اصل میں آپ کے لیے صرف یہ کہہ تو نہیں کہا جا سکتا کہ فلموں کے حوالے سے ایک رائٹر کے حیثیت سے اتنی ساری آپ نے کتابیں لکھی, سفر نامے لکھے, اخبارات میں کام کیا اور فلمی دنیا کے بارے میں تو بہت کچھ لکھا, پھر اتنی اچھی فلمیں بنائی, تو آپ خود بتائیے کہ اگر آپ اپنا تعارف کروائیں تو کیا کروائیں گے؟
وہ ہوتا ہی ہے کہ جب مجھ سے کوئی انٹرویو لینے آتا ہے تو میں اسے کہتا ہوں مجھے دو چار دن کا ٹائم ہو آپ کو بتاوائیے گا. وہ زندگی کے اتنے پہلو ہیں میرے اور اتنی میں نے زندگی اسی میں گزاری ہے.
یہ بات تو آپ نے صحیح کہی, لیکن دو تین دن نہ صحیح, فی الحال ایک گھنٹہ صحیح.
وہ یہ کہ مجھے شروع سے دو چیزوں کا شوق تھا, فلمیں دیکھنے کا اور فلمیں بنانے کا, یعنی جب ابھی میں پڑھتا تھا, اور دوسرا تھا صحافت کا. ابھی میں ہائی اسکول میں تھا تو بھوپال گئے, وہاں جب فسادات ہوئے تو میں میرٹھ میں تھا اپنی خالہ کے پاس, تو وہاں سے ہم نے ایک ڈیری اخبار نکالا تھا, اس کا نام تھا چغل خور.
اچھا, تو چغل خور نام بڑا دلچسپ ہے, تو کیا کچھ اسکینڈلز وغیرہ چھاپتے تھے؟
نہیں, اس میں یہ تھا کہ وہ ہماری فیملی, وہ محل تھا جس میں ہم رہتے تھے, हमारे दादा का महल था भोपाल में, तो उसमें कई सारी फैमिली एक साथ रहती थी। जैसे किसी की लड़ाई हुई, किसी आपस में झगड़ा हुआ, छोटी छोटी बातें भी हम उसमें छाप देते थे। तो ये जो बच्चे थे वो हमारे थे रिपोर्टर्स, अपने घर की बातें वो खुद बताए थे, आज अम्मी ने ये कहा, आज अबू ने ये कहा।
अच्छा, चुगलखोर थे।
हाँ, वो फिर वो कुर्बानी का बकरा आया तो लिबास फिर रहा था किसी बच्चे का, वो लिबास ही खा गया।
अच्छा,
सुनना होगा 15 साल का।
ये तो आगाज हुआ राइटिंग लिखने का, लेकिन फिल्म आपकी पहली थी ठंडी सड़क।
फिल्म इस तरह है कि मैं जब मैं डेली आफाक में था, आफाक बहुत जमाने बहुत पॉपुलर अखबार था, तो मैंने एक उसका एक फिल्म का पेज निकाला। वो फिल्म का पेज बहुत इतना पॉपुलर हुआ, हमारा आ गया सर्कुलेशन मैनेजर, उसने कहा कि जी हमें 15,000 कापियां और छापनी है। इस तरह मेरा फिल्म वालों से तारुफ हुआ। और लुकमान साहब थे हमारे एक दोस्त डायरेक्टर, उन्होंने कहा आप भी तो मेरे साथ आकर। फिर जब ये फिल्म बन रही थी अयाज, शाहनवाज साहब उसमें मोहम्मद गोरी बने थे, तो वो पहला था इसके लिए मैंने, इनके लिए मैंने लिखा।
तो फिल्मी कहानी के लिहाज से आपकी पहली फिल्म अयाज है।
कि हमने जिस हीरे को जाने सारी वफादारी की अंगूठी का नगीना समझा है, वो हीरा नहीं पत्थर का एक हकीर टुकड़ा है।
आलीजा, अयाज में आपने जो कुछ देखा है वो आपके अपने दिल की खूबी है।
तो आज इसका फैसला हो जाए, इंतजार करो।
उसके बाद फिर आदमी बनी बहुत, वो बड़ी प्रोग्रेसिव फिल्म थी। लुकमान साहब के साथ हमने बहुत गुजारा, बहुत कुछ इनसे सीखा। फिर शबाब से मेरी बड़ी दोस्ती थी बहुत ज्यादा।
तो आदमी के लिए पहले मैं आपसे पूछूंगी कि आदमी के डायरेक्टर भी आप थे या खाली राइटर आप थे?
नहीं, मैं तो राइटर, अभी तो नया मेरा तीसरा था स्क्रिप्ट होगा मेरा। आदमी बहुत प्रोग्रेसिव टाइप की फिल्म थी और बहुत लोगों ने पसंद किया।
कैसी शिकायत? इस महीने मुझे तनख्वाह 150 रुपए कम मिली, तुम्हारे 150 रुपए काट लिए गए। लेकिन किस बात से? इसलिए कि तुमसे मेल्टिंग प्लांट का पुर्जा टूट गया। लेकिन पुर्जा मैंने जानकर तो नहीं टूटा। तुम कहना क्या चाहते हो? सिर्फ इतना कहना चाहता हूँ कि मेरी तमाम तनख्वाह भी अगर कट जाए तो मैं जिंदा रह सकता हूँ, लेकिन एक ऐसा मजदूर जिसके कानून पर कोई जिम्मेदारियां हो, उसकी तनख्वाह इस तरह कट जाए तो वो जिंदा कैसे रहेगा? अपने बीवी बच्चों को रोटी कहाँ से खिलाएगा? अपनी हमदर्दी अपने पास रखो, लीडर बनने की कोशिश मत करो।
मैं लीडर बनने की कोशिश नहीं कर रहा जनाब, आप खुदा बनने की कोशिश जरूर कर रहे हैं।
निकल जाओ यहां से।
मैं आपको इंसान समझकर यहां आया था, आप तो सिर्फ मैनेजर निकले। सरमाए की मशीन का एक पुर्जा, बेजान पुर्जा।
आई से गेट आउट।
तो इसका मतलब है कि अच्छी कहानियां इनकलाबी नौयत की उस जमाने में कामयाब होती थी।
जी हाँ, होती थी। फिर मैंने लुकमान साहब को तजवीज दी कि आपके क्राइम एंड पनिशमेंट बनाएं। अब वो इतना मॉडर्न नॉवेल है, वो देख के आदमी घबरा।
दोस्तोव्स्की का क्राइम एंड पनिशमेंट, उस पर आपने फिल्म बनाई कोई?
जी मैंने फिल्म, उसका नाम था फरिश्ता। उसमें वो हमने वो बड़ी मेहनत करनी पड़ी, देखिए इतना बड़ा, फिर उसको पाकिस्तानी माहौल में भी ढालना था, मगर वो फिल्म बहुत कामयाब रही। वैसे फरिश्ते में थे एजाज थे और तालिश साहब थे, जैस्मीन थी, नैयर सुल्ताना थी, अलाउद्दीन का बहुत इम्पोर्टेंट, अलाउद्दीन का और तालिश का बहुत इम्पोर्टेंट रोल थे।
मुझे हैरत इस बात पे है कि अभी भी लोग कम ही हिम्मत करेंगे कि इस नॉवेल को टेलीविजन पे पेश करें। मतलब उनको लगेगा कि शायद ये इतनी तकलीफ दे एक कहानी है और इतनी हकायक से भरी हुई जो कि तकलीफ दे हकायक है। तो उस जमाने में वो फिल्म बनी और कामयाब हुई, तो इसका मतलब है लुकमान साहब एक बहुत जुर्रतमंद डायरेक्टर थे जिन्होंने ये हिम्मत की।
लुकमान साहब बहुत ही अच्छे थे। असल में शौकत हुसैन रिजीव के असिस्टेंट रहे काफी अर्से, फिर यहाँ आकर बॉम्बे पहली फिल्म बनाई थी हमजोली, और हमारा भी शौकत साहब से बहुत सारा था। तो जब फिल्म बनाते थे हम शाहनूर में, तो उन्हें किसी चीज की जरूरत होती थी तो मुझसे कहते थे आप कहें शौकत साहब से, मतलब गाउन चाहिए, एक ये चाहिए, अलग किस्म का चाहिए, क्रॉकरी चाहिए। उस जमाने में जो पढ़े लिखे लोगों का तबका था, उसमें बैठ के लोग बातें करते थे और डिस्कशन करते थे सब्जेक्ट्स को एक दूसरे से।
तो फिर आप डायरेक्शन की तरफ कैसे आए?
अच्छा, हुआ ये कि मैंने फिल्में बनाई, काफी फिल्में चली। जो मैंने जो बनाई थी कनीज, तो हसन तारिक हमारे बहुत दोस्त थे, हम दोनों उसके पार्टनर थे। उसमें ये था कि राइटर और प्रोड्यूसर मैं था और हसन तारिक उसके डायरेक्टर थे। वो फिल्म बहुत कामयाब हुई, उसके बाद हमने बनाई मेरा घर मेरी जन्नत।
ये मेरा
آپ کے حکم میں بتاؤں کہ میں نے ہمیشہ ہر سبجیکٹ پہلے سے الگ ہوتا تھا, چاہے وہ فلم, یہاں ہمارا رواج ہے نا جو فلم ہٹ ہو جائے اسی ٹائپ کی فلم لوگ بناتے ہیں, مگر میں اس طرح محنت کبھی نہیں کیا. میں نے تجربہ یہ کیا کہ ہم دونوں کا بہت اچھا انڈرسٹینڈ طارق صاحب کی میری, لیکن اس کے باوجود میں سمجھتا تھا کہ جو میں نے لکھا ہے یہ وہ آ نہیں رہا سر. حالانکہ فلمیں انہوں نے بہت اچھی, دونوں فلمیں جو ہم نے بنائی, کنیز کو جو کلاسک سنگنگ سمجھا جاتا ہے. آخر میں نے سوچا کہ میں خود ڈائریکٹ بن جاؤں, تو میں نے خیر کافی سیکھ لیا تھا ڈبلیو زمر صاحب سے, شوکر صاحب سے. اس کے بعد میں نے بنائی سزا, سزا کے میں ڈائریکٹر تھا لیکن میں بیمار ہو گیا, پھر وہ ہمایوں مرزا جو تھے انہوں نے اس کو ڈائریکٹ کیا, وہ بھی پروڈکشن تھی میری, ڈائریکشن نہیں تھی. اس کے بعد پھر میں نے آس بنائی, یہ میری اپنی فلم تھی, ڈائریکٹر بھی میں تھا. میرے دوست مذاق اڑاتے کہتے بھائی تمہیں سیکھا تو ہے نہیں, کسی کا اسسٹنٹ تو رہے نہیں, تم کیا فلم بناؤ گا. اصل میں فلم کے بارے میں تو پڑھا بہت, ایک یہ کہ میں نے ہالی ووڈ کے بہت بڑے بڑے ڈائریکٹر کی فلمیں دیکھی ہیں, وہ پڑھ پڑھ کے بھی ہم نے کافی سیکھا. حقیقت یہ ہے کہ وہ بالکل نئی قسم کی فلم تھی اور لوگ حیران رہ گئے, اور تمہارا منہ چوم لیا کہ نیا بھائی صاحب تو کمال کیا, اور پہلی فلم آپ نے ایسی بنائی ہے.
بہت ناراض ہیں آپ, مگر حضور معلوم بھی تو ہو کہ میرا قصور کیا ہے. سمجھ گئی, میری زبان سے حامد کی تعریف سن کر بگڑ گئے.
بلکہ مجھے یقین ہے آپ ڈائلاگ بھی بولتے جاتے ہوں گے, ہے نا, ایکسپریشن کے ساتھ.
ہاں وہ ظاہر ہے, مگر یہ ڈائلاگ کے بارے میں ان کو بتاتا, میں نے کبھی ایک تو ایک ڈلیوری اچھی ہو, تلفظ صحیح ہو. اب اس میں شبنم کی تو ظاہر ہے کتنی اچھی ہو, لیکن جہاں تک زبان کا تعلق ہے وہ پہلی فلم ہے شبنم کی جس میں ان کی آواز ڈب نہیں کی ہوئی تھی.
تو شبنم کو اردو سکھاتے ہوئے سب سے زیادہ کیا لفظ سکھانے میں مشکل پیش آئی آپ کو؟
شبنم بہت ہی انٹیلیجنٹ,
بہت ذہین اور بہت کمال کی اداکارہ, بہت اچھی,
بہت اداکارہ. ہمارے ان سے بہت 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 گہرے تعلقات تھے, گھر میں آنا جانا. ڈھاکے کے جو آرٹسٹ تھے بنگالی, ان کو سرود بارہ بار کی بھی نے اصل میں سکھائی زبان. تو جب وہاں اردو فلمیں بننی شروع ہوئی تو سرود صاحب اس کو ان کو اردو سکھاتے تھے.
ویسے کون سا اداکار اور اداکارہ آپ کو دل سے پسند ہے؟
دیکھیے میں نے کبھی یہ نہیں سوچا کہ میں انہیں کو کاسٹ کرنا ہے. ہوتا یہ تھا جو میں کہانی لکھتا تھا اپنے لیے یا دوسروں کے لیے, اسکرپٹ تیار ہو جاتا تھا تو تب میں کنسیو کرتا تھا کہ کون سا آرٹسٹ کے لیے سوٹ کرے گا. اب جیسے آج کے لیے عجیب و غریب اس میں تجربے کی ہم نے, میڈم نور جہاں کے جو داماد تھے ان کو میں نے سائٹ ویلن کا کریکٹر دے دیا.
ان کا نام کیا تھا؟
فلمی نام عقیل تھا, اصل نام تو ان کا ہارون تھا. وہ دراصل وہ زیورات کا کام کرتے تھے, تو وہ کہتے جی مجھے ممی نہیں دیں گی. میں نے کہا تم ان سے کہو گے میں فلم بنا رہا ہوں. اس کا کام بہت لوگوں نے پسند کیا, محمد علی کے ساتھ کام کرنا کوئی آسان تو نہیں تھا. بہت سبجیکٹ, ایک بندگی کی ایک فلم تھی, وہ فرید احمد اس کے ڈائریکٹر تھے. اس میں کوئی نہ کوئی میسج ہوتا تھا یا کوئی ایٹماسفیئر ہوتا تھا, اس میں کریکٹرائزیشن ہوتی تھی.
تو بندگی میں کیا خاص چیز تھی؟
بندگی بنیادی طور پر لو اسٹوری تھی. تو اس میں یہ تھا کہ وحید مراد جو ہے تو بہت ایک دولت مند آدمی ہے کا بیٹا ہے اور بڑا لاڈلا ہے, تو یہ جا رہے ہیں موٹر بوٹ میں, تو شبنم اور والد بھی ایک اور بوٹ میں جا رہے ہیں. تو اس نے شبنم کو چھیڑنے کے لیے آس پاس چکی لگائے, نتیجے ہوا کوئی کشتی ڈوب گئی تو غرق ہو گیا پانی میں, تو اس کو اس سے نفرت ہو گئی. تو اب وہ یہی چاہتے تھے کہ اس کو انڈو کریں, اور سپنوں کے کسی حادثے میں اس کی آنکھیں وہ اپنی کھو چکی تھی. یہ اس کا علاج کر طرح اور آواز بدل کر
شاہد شاہد تمہیں تو بہت سخت چوٹیں آئی ہیں, تم نے میری خاطر اپنی جان خطرے میں کیوں ڈالی؟ یہ ہاتھ لڑنے کے لیے تو نہیں ہے.
نہیں تارا, گھبرانے کی ضرورت نہیں ہے, معمولی چوٹیں بس.
چلو میں تمہیں گھر چھوڑا ہوں.
مہکی ہوئی زلفوں کی گھٹا آوارا, خفیے مہکی ہوئی زلفوں کی گھٹا, گر برس جائے تو ہو جائے فضا آوارا, خفیے مہکی ہوئی زلفوں کی گھٹا. کہتی ہے جو ہونٹ نہیں کہہ سکتے, یہ وہ جذبے ہیں جو خاموش نہیں رہ سکتے. ایسے نظریں نہ ملاؤ مجھے کچھ ہوتا ہے, تم میرے پاس نہ آؤ مجھے کچھ ہوتا ہے. نہ جائے کہیں دھڑکن کی صدا آوارا, خفیے مہکی ہوئی زلفوں کی گھٹا آوارا, خفیے مہکی ہوئی زلفوں کی گھٹا. جسم جلنے لگا برسات میں چندن کی طرح, سرخ رخ سار ہیں تپتے ہوئے کندن کی طرح, درد بڑھنے لگا او درد مٹانے والے, یہ تو کچھ سوچ مجھے ہوش میں لانے والے. ہو نہ جائے تیرے دامن کی ہوا آوارا, خفیے مہکی ہوئی زلفوں کی گھٹا آوارا, خفیے مہکی ہوئی زلفوں کی گھٹا.
آپ کو بے شمار ایوارڈز ملے, مثلا آرٹ نگار ایوارڈ ملے, گریجویٹ ایوارڈز 6 دفعہ آپ کو ملا, فلم کریٹک ایوارڈ ملا, مصور ایوارڈ ملا. تو کون سی فلم تھی جس کو ایوارڈز کے لحاظ سے سب سے زیادہ کامیابی ملی؟
دیکھیں نا, ایوارڈز سب سے زیادہ آس کو ملی. اس کا رائٹر میں تھا, اسکرین پلے رائٹر بھی میں تھا, ڈائریکٹر بھی میں تھا, پروڈیوسر بھی میں تھا, ڈائریکٹر بھی اتنے میری اس میں
یہاں سب کچھ کیا تھا.
اداکاری کا مجھے کبھی شوق نہیں ہوا, جیسے بعض لوگ کر کے دکھاتے ہیں اداکاری, وہ بھی میں نہیں. میں صرف ان سے نکلواتا تھا کہ اس طرح کے یہ ایکسپریشن ہے.
تو آپ کی پسندیدہ فلم بھی آس ہی ہے سب فلموں میں؟
دیکھیے, پسندیدہ تو میری کئی فلمیں, اب جیسے ایک فلم میں نے بنائی تھی اجنبی, میں نے جو بھی فلم بنائی وہ لوگ کہتے تھے آپ نے وقت سے پہلے بنا دی ہے, تو وہ بھی میرا خیال ہے وقت سے پہلے بنائی تھی, لیکن وہ اس کا موضوع ایسا تھا, اس کی پیشکش تھی کہ بہت وہ لوگوں کو آج تک یاد ہے. وہ فلم اس میں تھے محمد علی تھے, دیبا تھی, بہت عجیب و غریب کہانی تھی اس کی.
آواز ہے دوست انعامی مقابلہ میری کہانی.
جب میں 10 سال کا تھا, 12 سال کا تھا, تو میں نے گٹار سیکھنا شروع کر دیا تھا.
ہماری اور آپ کی زندگیوں میں جنم لینے والی ایسی کہانیاں جنہیں اکثر کوئی سننے والا نہیں ہوتا.
ہم ایک عرصے سے آپ کو یہ کہانیاں سنا رہے ہیں, لیکن ہم ہی کیوں, اب آپ کی باری ہے.
بہت ڈر لگتا ہے, بچے لوگ کو مارتے ہیں, ابھی بجلی کرنٹ لگاتے.
مائکرو فون کی دوسری جانب نہیں بلکہ اس کے سامنے ہمارے ساتھ ساتھ منتخب کہانیوں کو ہم آپ کی اپنی آواز میں اردو ریڈیو اور ویب پر سنوائیں گے.
فون سے رابطہ کرتے 2 لاکھ روپے لاؤ, اپنے بچیاں کو لے جاؤ.
آپ یہ کہانیاں ہمیں ای میل بھی کر سکتے ہیں, اردو.feedback@ info@voanews.com. कहानियाँ भेजने के लिए पाकिस्तान में हमारा पता है, मेरी कहानी वॉइस ऑफ अमेरिका उर्दू सर्विस, पीओ बॉक्स नंबर 1353 यानी 1353 इस्लामाबाद पाकिस्तान.
और भारत में हमारा पता है, मेरी कहानी वॉइस ऑफ अमेरिका उर्दू सर्विस, पीओ बॉक्स नंबर 5437 या 5437 नई दिल्ली 110011 भारत. मजीद तफसीलात के लिए उर्दू voa.com. आवाज़ दोस्त इनामी मुकाबला मेरी कहानी.
इंसान को होश नहीं रहता है, दुनिया ना उलट जाती है.
तो ये आपकी कहानियाँ ओरिजिनल हैं सारी फिल्मों की?
सारी ओरिजिनल. मैंने कभी किसी ये शबी मारा के लिए जो मेरे कहानियाँ लिखी दो तीन, एक शायद थी वो भट्ट की एक नॉवल थी, उसको अडॉप्ट किया था, मोहब्बत उसका नाम था.
बाकी सब आपने खाली उर्दू की फिल्में बनाई पंजाबी में या किसी और जमाने में?
नहीं देखे ना, बात ये एक तो ये कि उस जमाने में ज्यादा अहमियत दी जाती थी उर्दू फिल्मों को दी जाती. उर्दू फिल्में हमारे पास उस जमाने में 125 फिल्में साल में रिलीज होती थी, तो जिसमें से तकरीबन 100 से ऊपर उर्दू होती थी. वो पंजाबी फिल्मों का जो मिजाज है वो हमारा था नहीं ना. उसमें आप तजुर्बे कर सकते हैं जो मैंने किया, हर कहानी में एक नया तजुर्बा. आज की आपको याद होगा कि किस तरह वो शबनम ने राजी किया उसको अपनी सहेली के लिए कि आप शादी कर लें, बहुत उसके लिए कर दिया. उससे कहा कि मोहब्बत पाने का नाम नहीं, तो उसने खैर उसने बात मान ली. उसने कहा मैं एक शर्त पे शादी कर लेता हूँ. उसने कहा इसके जवाब में मेरी जान आ जाए. उसने कहा जान नहीं चाहिए मुझे, मैं मांगूंगा तो आप देंगे. अब उसकी शादी होने लगी. वो बड़े नफ्सियाती कैरेक्टर थे वो सारे.
इतनी बड़ी जागीर आप उन लोगों को दे रहे हैं, उन मामूली किसानों को? जानते हो ये जागीर हमें किस सिले में मिली थी? हमारे बाप दादा ने अंग्रेजी हुकूमत के लिए इस इलाके के जवानों को भर्ती कराया. उन्हीं किसानों के बाप दादा का खून और हड्डियां बेचकर ये जागीर हमने हासिल की. अगर कितने अफसोस की बात है कि उन किसानों की औलाद आज भी अपना खून पसीना एक करके फसलें उगाते और हम उनकी मेहनत का फल खाते और फिर भी इन जमीनों को और इन पर बसने वाले इंसानों को अपनी जागीर समझते. ये कहां का इंसाफ? दुनिया बदल रही है हामिद, सदियों की बेइंसाफियों का खात्मा हो रहा है. बादशाहों से उनके तख्त ताज और जमींदारों से जमीनें छीन गई. कल तक जो हाकिम थे वो आज आवाम के महकूम है. हमें भी जमाने के साथ बदलना चाहिए.
अच्छा अफाकी साहब, क्या आपने आगाज किया असल मकामात पे जाके शूटिंग करने का, लोकेशंस पे? तो कोई यादगार वाकया जो शूटिंग के दौरान पेश आया हो?
शूटिंग के दौरान बड़ी दिलचस्प. एक तो उस जमाने में था कि हम जहाँ जाकर बाग में या उसमें किसी ज्यादा पसमानदा इलाके में जाते थे, लोग आ गए हमें पत्थर मारते थे देहाती लोग. और जब शहरों में हम शूटिंग, एक बार शिमला पहाड़ में हम शूटिंग कर रहे थे आशिकी के बारे में, तो वहाँ पता नहीं कहाँ ऐसे जमीन में से लोग निकल आते हैं, 2500-3000 आदमी आ गए वहाँ. अब सारे लोग घबरा गए. अच्छा वो तो अपने फैन थे, लेकिन ये कि जो जब भागे तो लोग उनके पीछे भागे. नतीजा ये हुआ मोहम्मद अली साहब गिर गए, वहीद मुराद गिर गया, जख्मी हो गए. वो उसके सारे गमले टूट गए. भाग दौड़े लोग थे ना 2-2.5 हज़ार. वो उसका हमें जुर्माना देना पड़ा. वो बागे जिना में की थी हमने.
अच्छा जो देहातियों का आपने बताया कि वो पत्थर मारते थे, तो किस लिए कि वो समझते थे कि फिल्में बनाना कोई बुरी बात है?
हाँ वो कहते थे बुरी बात है. मौली साहब सबसे आगे होते थे, तो बाजू का हम उनको कन्विंस भी कर लेते थे, मान भी जाते थे. हाँ हम उनसे कहते देखिए ये इसकी कहानी है, इसमें ये कहा है हमने, ये पैगाम है इसका, तो अगर आपको एतराज हो तो हमें बताइएगा. एक ये था कि जब फिल्म सजा बनाई उसमें बड़ा सेटायर था पॉलिटिशियंस के ऊपर, हर कैरेक्टर के ऊपर थी. बड़ी सीरियस फिल्म थी और कुछ कॉमेडी भी थी. तो जब वो फिल्म बन गई उसमें एक यानी जाली डॉक्टर का कैरेक्टर उनका था. उस जमाने में फैसलाबाद में ये वेटरनरी कॉलेज के लड़के थे, उन्होंने हड़ताल की हुई थी, तो उन्हें तो एक बहाना मिल गया. उन्होंने शोर मचाया गया, हमारा मजाक उड़ाया गया, वकीलों ने मुकदमा कर दिया कि हमारा मजाक उड़ाया गया, उसकी से और कर दिया. मसूदुर रऊफ साहब थे इन्फॉर्मेशन सेक्रेटरी से, सेंसर बोर्ड के चेयरमैन थे, तो वो मुझे जानते थे. कहते हम जब पढ़ते थे तो आपकी फिल्में देखा करते थे. तो मैंने उनसे कहा कि रऊफ साहब मुझे बताएं कि मैं क्या करूँ. आप लोग कहते हैं कि फिल्में आप लकी बने हुए अपने इश्क मोहब्बत बनाते, जब हम न बनाए तो आप ये मुसीबत पड़ेगी. फिल्म मेरी बैन कर दी गई उन्होंने, तो उन्होंने सेंसर बोर्ड का और स्टूडेंट के नुमाइंदों को ही बुलाया. साल नतीजे की बात ये कि जब उन्होंने फिल्म देखी तो वो बहुत ही पूरा सर फिल्म थी। तो जो उनका लीडर था वो मेरे पास आया, कहता है साहब आपने तो बहुत अच्छी फिल्म बनाई। मैंने कहा भाई तुम तो इसको बैन करा दो।
हाँ, तो उन्होंने स्ट्राइक अपनी खत्म कर दी।
उन्होंने कहा अच्छा ऐसा कह रहे, वो असल में मुझे जो अपने लोगों को नाम जो पार्ट एसोसिएशन है, तो आप ऐसा करेंगे इसमें से दो चार फिक्र ऐसे बड़ा नाम निकाल दे, तो मैं उनसे कहूँगा भी हमने चेंज कर। तो मैं तो तैयार था, मगर मसूद रघु जो था वो बड़ा, उसने कहा कि कैब पे उतार बात करें आप, क्या फिर एक आज निकालने से क्या होगा, बात तो वही की कहानी तो वही है ना, कैरेक्टर भी वही है, उसी तरह फिर वो फिल्म चलेगी।
भाइयों और बहनों, आज जिस तरह आपने बड़ी तादाद में इस जलसे में शरीक होकर मेरी हौसला अफजाई की है, इससे साफ जाहिर होता है कि आपको भी उन मजलूम औरतों से पूरी हमदर्दी है। उन्हें अपने घरों में बसाना हमारा कौमी और अखलाकी फर्ज है। हाँ तो मेरे भाइयों और बहनों,
मैं तो सही, तुम्हारी अखबार में तस्वीर छपी है।
मुसीबत,
यूं के तस्वीर तो बड़ी शानदार है, मगर तुम्हारे साथ ये कलमुई कौन खड़ी दीदे फाड़े तक रही है।
अबे तूने शीशे नीचे क्यों कर लिया? हाँ तो मैं कह रहा था बहनों और भाइयों,
बहन भाई गए सब चूल्हे भाड़ में, चलिए जल्दी भाग। यूं के कभी बीवी की बात भी सुन लिया करो।
बेगम देख रही हो, तकरीर याद कर रहा हूँ, और तुम होके बार बार टोक देती हो।
है तो कौन सा गजब हो गया, यूं के जलसे में जो लोग आवाजें कसते हैं और गंदे अंटे मारते हैं तो कुछ नहीं।
अरे बीवी वो तो पब्लिक है, अवाम, भला तुम्हारा और पब्लिक का क्या मुकाबला।
अच्छा तो ये मुई पब्लिक तुम्हें मुझसे ज्यादा अजीज है।
और क्या, मछली बगैर पानी के और लीडर बगैर पब्लिक के जिंदा नहीं रह सकता, क्या समझी।
तो आपकी कौन सी फिल्म थी जिसपे सियासी वजूहात की बिना पर पाबंदी लगी, कोई थी ऐसी फिल्म?
नहीं, ये सियासी बुनियाद तो नहीं लगी, लेकिन इस पे ये सजा पर लगी थी, इस बात पर जो मैं आपको बता रहा हूँ। यानी बकरूरों ने हर पेशे का मजाक उड़ाया।
अच्छा।
सियासतदारों ने जुलूस निकलवा दिए, क्योंकि उसमें तारिक साहब ने ऐसी, जैसे हमारे एक्टर होते सियासतदार होते हैं, कहते कुछ है करते कुछ है, तो उसका बड़ा बुरा असर था उनका कैरेक्टर, तो वो उन्होंने भी एतराज करना शुरू कर दिया, अखबारों में लिखवाया कि क्या मजाक उड़ाया जाए सियासतदारों का। लोगों ने मुझसे इंटरव्यू लिया, मैंने कहा तो सियासतदार आप मुझे बताए जो मैंने बताया गलत है, पब्लिक में कुछ कहते हैं अमल उनका कुछ और है।
अच्छा ये बताइए, आपकी बड़ी ही मसरूफ जिंदगी है, मैं अभी देख रही थी पूरी फेहरिस्त, इतने तो आपने सफरनामे लिखे, फिर आप अखबार के कॉलम बाकायदा लिखते हैं, फिर आपने नॉवेल्स लिखे, स्क्रीन प्ले लिखे, फिल्में डायरेक्ट की, प्रोड्यूस की, और मैंने आपकी बेगम की थोड़ी सी गुफ्तगू रिकॉर्ड की, उससे ये साबित हुआ कि शौहर भी आप बहुत अच्छे हैं और बाप तो बहुत ही अच्छे हैं, बेगम का सर्टिफिकेट है आपके पास।
हमसे तो नहीं कभी ऐसे किया, गुस्सा आता है लेकिन आता तो बहुत है, गुस्सा खराब तो नहीं आता, लेकिन जब गुस्सा आता था बहुत, लेकिन ये कि फिर भी बहुत ख्याल, बहुत मोहब्बत,
रोमांटिक है
थे,
ये भी गनीमत है कि थे।
जी मतलब भी किसी हद तक, लेकिन ये के बहुत,
क्योंकि फिल्में तो बड़ी रोमांटिक बनाते हैं तो।
जी जी, और बाप तो माशाल्लाह बहुत ही अच्छे, दो ही बेटियां हमारी हैं।
अच्छा।
लेकिन बहुत बेटियों के साथ तो बहुत ही ज्यादा, बेटियां उनके बच्चे बहुत उनसे मोहब्बत करते हैं, दामादों से माशाल्लाह बहुत, दामाद हमारे बहुत अच्छे हैं दोनों, माशाल्लाह बहुत ही अच्छे हैं।
तो आपकी फैमिली में किसी और का कोई किसी तरह का भी ताल्लुक नहीं फिल्मों से?
नहीं से, मतलब राइटर तो हमारे काफी, हमारे अब्बा बड़े अच्छे राइटर थे पुराने, हमारे ताया थे।
आपके अब्बा का क्या नाम था?
सैयद अबू तमीम, बड़ी पुरानी बात होगी, अबू तमीम फरीदाबादी। उसके बाद जब फिर वो जब लाहौर आ गए, जब वो लिखते थे वो इस्मत और बनात वगैरह जो थे पुराने रिसाले लिखा कर, जब पाकिस्तान आ गए तो वो लिखते थे अबू तमीम था फरीदाबादी, ये बहुत ज्यादा लोगों को बड़ा अच्छा लगता था। अच्छा। था फरीदाबादी उन्होंने किया ना, जाहिर
है पुरानी बात है।
जी, और सब हमारे, ये हमारी फूफी के बेटे, हमारी फूफियाँ वगैरह बहुत अच्छी, मतलब शेर कहना और इल्मी बातें करना इस तरह का बहुत हमारे यहाँ रहा है, हम तो कुछ भी नहीं।
बातें तो आप बहुत अच्छी करती हैं। अच्छा, इनकी सबसे बुरी आदत क्या है फाकी साहब की?
बस बुरी आदत तो वही थी जो गुस्सा बहुत आता था, वैसे बहुत इन्होंने, एक तो खैर उम्र के साथ भी होता है, फिर बहुत इन्होंने होम्योपैथिक इलाज करते हैं, बहुत इन्होंने होम्योपैथिक इलाज के बहुत दवाएं खाई, तो गुस्से पे किसी हद तक काबू तो पा लिया था, बस देख यही तो गुस्सा ही इनका बहुत ज्यादा था, बगैर वजह के, मतलब जाहिर है वो तो अपने आप को समझते थे मैं बिल्कुल सही हूँ जो मुझे गुस्सा आया है, लेकिन बस ऐसे ही कहा जाता था गुस्सा।
अच्छा, और सबसे अच्छी आदत कौन सी?
अच्छी तो बहुत ही है, बस यही कि वक्त बहुत ही केयरिंग, लविंग, सब सबके साथ ही, कोई काम कोई किसी का हो, कोई कोई बीमार हो जाए कहीं आपके मतलब चौथे मोहल्ले में भी, अब जो परेशानी इतनी ज्यादा होगी, अब उसको डॉक्टर को दिखाना चाहिए, उसको मशवरा देंगे, अब तुम डॉक्टर के पास जाओ, फलाना इलाज करो, ये करो वो करो, हर एक के साथ ये है कि बीमार कोई हो जाए, आदत को नहीं जाते, वो कहते हैं कि मुझे मेरा दिल इस काबिल नहीं है कि मैं किसी बीमार को देखूं, फिक्र बहुत ज्यादा है।
आपकी शादी पसंद की हुई थी या अरेंज थी?
अरेंज, मैं आपको बताऊं, मैं बेटा भी बहुत अच्छा हूँ, मेरी वालदा जो थी ना, अल्लाह उनको बख्शे, हमारे तीन भाई और भी हैं, थे अब इतनी तो एक ही रह गया, तो वो मेरे पास ही रहती थी, उनके पास नहीं जाती थी, इतनी अटैच थी वो मेरे से, बड़ी खिदमत की मैंने अपनी वालदा की।
तो आपकी वालदा को कोई इतराज नहीं हुआ आपकी फिल्में वगैरह बनाने पे?
इसी पे इतराज होता था कि देखिए फिल्म इंडस्ट्री भी चली गई, खैर मैंने तो परवाह नहीं की, लेकिन जो हमारे खानदान वालों ने, मैंने उनको भाई मैं तो राइटर हूँ, उनके नाच गाना तो नहीं करता ना, और ऐसी कहानी लिखता हूँ कि आप सारी फैमिली के साथ बैठ के देखें, ये नहीं कि इसको इसमें कोई काबिल एतराज बात हो।
तो आपकी वालदा ने कभी आपकी कोई फिल्म देखी?
जब मैंने पनीर बनाई तो उसकी बड़ी धूम मची, वो बहुत से लोग आए, हमारे रिश्ते सारे रिश्तेदार आते थे जो हमें पास देते पास देते, अच्छा तो कहने के बेटा मेरा, मैंने सुना है तुम बड़ी अच्छी फिल्म बनाई है, तो क्या बनाई है? मैंने कहा कि इसका ही माहौल है पिछला, अच्छा इतनी पुराना माहौल है, कैरेक्टर दिखाया, तो मैंने कहा मत दिखो ना चल के, कहते नहीं भाई हमने तो देखी नहीं फिल्म कभी वहाँ, सर मैंने कहा नहीं हम मेरी खाती चले आप, फिर वो हम ऐसा सिनेमा, कई सिनेमा में लगी थी, ऐसे सिनेमा में लगे कि गाड़ी से उतरती थी सामने वो बॉक्स था, अम्मा ने वो बेटी रोती नहीं इस जगह, वो फिर कहा कि तुमने जो ये तुम्हें तो पुराना जमाना याद दिला दिया लोगों को, नवाबजादे किस टाइप के होते थे, नवाब किस तरह के होते थे, ठीक है ना, कनीज में जेबा थी, बहिन मुराद थे, मोहम्मद अली थे।
जब रात ढली तुम याद आए, हम दूर निकल आए, याद के साए साए, जब रात ढली
जो बा
रात ढली। अपनों ने दिया जो गम, उस गम की शिकायत क्या, क्या जाने यहाँ कोई इस गम में है राहत क्या,
डर है कि ये गम दिल का ना सूर ना बन जाए,
जब रात ढली सज है ये कनारा भी, तूफान ही न बन जाए
जो बात चली
जब रात ढली।
आपकी बातें सुन कैसा लगता है कि आपकी शख्सियत पर आपकी वालदा का गहरा असर है?
जी बहुत ज्यादा। असल में बात है कि हमारे घर का माहौल बड़ा निचले ही था शुरू से, और ये हमारे जो मामू थे अबू तमीम बड़ा अच्छे राइटर थे, तो हमने ये माहौल देखा हमारे घर में।
आफाक साहब, मैं ये कहूंगी कि चलिए आपने वालदा का बड़े प्यार से जिक्र किया, मगर उनका भी तो जिक्र कीजिए जिन्होंने आपका इतनी मोहब्बत से जिक्र किया, आपकी बेगम साहिबा।
असल में बात की मैं बड़ी लेट शादी की, पहले तो मैं चाहता था इस्टेब्लिश हो जाऊँ, तो फिर मैं इस्टेब्लिश हो गया तो फिर मुझे अल्सर हो गया, फिर उसका ऑपरेशन हुआ, तो दो साल में UCL में अमेरिकन अस्पताल में इलाज ऑपरेशन हुआ, इलाज करा, तो फिर दो तीन साल में आउट ऑफ टच रहा। मैंने सोचा क्या शादी करनी है, लेकिन अम्मा की ख्वाहिश थी कि मैं शादी करूँ, वो मेरी बहनों की, वो हर किसी दिन एक नई लड़की ला के दिखा दी।
अच्छा,
तो आप सवाल ये कि मैं देखे ना, मैं ये मेरी एज ऐसी थी और मेरी पसंद नापसंद इतनी थी कि मैं जिसको ना समझता हूँ जानता ना हूँ बहुत अच्छी तरह से, मैं कैसे शादी करूँ? तो وہ سارے رشتے جو تھے وہ تو سب کی شادیاں ہوئی مجھ سے, شادی کے جن کے امکانات تھے مجھ سے, لیکن خیر مایوسی بھی ہوئی لڑکیوں کو باہر. تو پھر میں نے کہا ماں تو بہت چھوٹی ہے مجھ سے, چلے بیٹا کوئی نہیں تم, ہوتا ہے یہ ہمارے زمانے میں, یہ ہوتا تھا یہ ہوتا تھا. تو اس طرح ہماری ان کی شادی ہو گئی. ان کا ہمارا گھر مطلب اچھے گھر چھوڑ کے ان کا مالٹا ہونا ہم رہ کر رہا کرتے. اتنی پولائٹ, میں آپ کو بتاؤں اتنی نرم مزاج, اتنی ہمدرد پولائٹ ہے. گلی میں میرے رشتے داروں کے بارے میں مجھ سے کہتے ہیں فلاں کو آپ نے نہیں دیا, اس کو ضرورت ہے. یہ اتنی نہ کبھی انہوں نے جھگڑا کیا مجھ سے, میں غصہ بہت کرتا تھا. یہ بعد میں مجھے شرمندگی بھی ہوتی تھی, یہ نہیں کہتے کہ ان پر کرتا تھا. جیسے نوکر پر تم کہوں کیا کس طرح کے نوکر رکھے ہوئے ہیں, تم نے کیا کیا ہے, پنیر دکھا کے پھینک دی. پھر بعد میں بہت ہی شرمندہ ہوتا اس کی کوشش کرتا تھا. تو یعنی حقیقت یہ شی از این آئیڈیل وائف. میں نے اتنا کام کیا تو آپ مجھے بتائیے کیسے کر سکتا ہے کوئی شادی شدہ آدمی.
مہکتا اندھیرا جو شانوں سے دلوں کو تو نے بکھیرا, نگاہوں پہ چھایا مہکتا اندھیرا, برا تو نہ مانے تو اے زلف والے یہی آج سے ہے جھٹاؤں کا نام. اگر کوئی پوچھے بہاروں کا مطلب بتا دوں گا.
ویسے آپ کے غصے کا ذکر انہوں نے, اچھا آفاقی صاحب انہوں نے ایک بڑی دلچسپ بات کہی کہ آپ کا غصہ ہومیوپیتھ دوا کھا کے دور ہو گیا. تو بہت سے بیوی اور بہت سے میاں چاہتے ہوں گے کہ آپ بتائیں کہ وہ دوا کون سی تھی جس کے کھانے سے غصہ دور ہو گیا آپ کا.
وہ دوائی ہے, اس کا نام ہے اگنیشیا, ایک کالی ہارس اور اگنیشیا. تو یہ نہیں کہ میرا دور ہو گیا, لیکن مطلب یہ ہے کہ وہ یعنی میرے نظر ذرا قابو میں آ گئے.
اچھا اچھا,
سمجھے. تو رابطہ رابطہ بالکل دور تو نہیں ہوا. ابھی بھی میں اخبار میں جب رحم صاحب نے مجھے بہت کچھ کہا تو ہم نے فیملی میگزین نکالا, تو وہاں یہ غصہ ہے تو میں سارے دفتر میں آواز جاتی تھی, رحم صاحب کمرے میں بھی جاتی تھی.
اچھا,
جو غصہ آتا ہے تو میں نہیں دیکھتا کہ کون سامنے کھڑا ہے.
مگر میں نے سنا ہے کہ دو ایسی ہستیاں ہیں جن پہ آپ کو کبھی غصہ نہیں آتا, اور وہ ہیں آپ کی دو بیٹیاں. صحیح ہے یہ بات؟
بیٹیوں سے بہت محبت ہے. حقیقت یہ کہ جب یہ ہماری پہلی بیٹی ہوئی تو خیر وہ کوئی انعام وغیرہ ملا, تو جب دوسری بچی بھی یہیں پر ہوئی تو وہ مائیاں جو ہوتی ہیں وہ بالکل الٹا ہمدردی کرنی تھی کہ بیوی اللہ فکر نہ کرے, اللہ اور دے گا بیٹا دے گا آپ کو. اچھا, مجھے کبھی بیٹے کی خواہش نہیں ہوئی, اور لبنا نے کبھی اظہار نہیں کیا. نہ مجھے تو نہیں پتا کہ ان کو بیٹے کی کہ بیٹی کیوں یہ بیٹا کیوں نہ ہوا.
اچھا,
ان کو ہم نے بہت لاڈ سے پالا. اچھا, پھر جب یہ ذرا بڑی ہوئی تو میں شوٹنگ کے لیے پاکستان سے باہر جاتا تھا, تو میں سب ساری فیملی کو ساتھ لے جاتا تھا. میں لبنا جاتی رہی, پھر نادیا 5 سال کی ہوئی تو جاتی رہی, تو یہ پارو چھوٹی جو ہے وہ بڑی, تو اس کو میں چاہتا تھا کہ دیکھیں دنیا, یہ بھی دیکھیں اور خوش ہوں جو ان کی خوشی ہے.
تو یہ جو آپ کا پیار ہے اپنی بیٹیوں کے لیے, تو کہیں کسی کہانی میں, کسی فلم کی کہانی میں ریفلیکشن ہے اس کا؟ کوئی فلم آپ نے ایسی بنائی؟
اصل میں بیٹیوں سے اس طرح کی کوئی سبجیکٹ ہی نہیں ملا, ہمیں سوچا ہم نے نہیں بنایا. لیکن یہ ہے کہ میں آپ کو بتاؤں, حقیقت یہ کہ میں سمجھتا ہوں بیٹیوں سے اچھی کوئی رحمت نہیں دنیا میں, اور میں نے کبھی کمی محسوس نہیں کی. اور میں نے ان کو بچیوں کو مطلب ان کی ہر خواہش پوری کی. میں جیسے غلط کام کوئی ہوتا تھا اس کو تو ہم نہیں کرتے تھے, وہ یہ کہتی تھی ہماری بیوی آپ نے دماغ خراب کر دیا, آپ نے کوئی بگاڑ لیا. میں نے کبھی کھانا بھی نہیں ہو, تو اب یہ بہت سی باتیں مانی یہ نہیں چاہیے. ہم بچی کو کیوں اس کا دل دعا جائے. مطلب پھر دیکھیے نا, پیرنٹس کا یہ خیال ہوتا ہے کہ بیٹی ہے تو شادی ہو گئی ٹھیک ہے تو چلی جائے گی.
بیٹی کا رشتہ کبھی ختم نہیں ہوتا, چاہے اس کی شادی ہو جائے چاہے وہ خود ماں بن جائے.
ہاں, حقیقت یہ اب آج کل کے زمانے میں دیکھیے, بیٹے آج کل یہاں سے جو جاتے ہیں وہ پلٹ کے خبر نہیں لیتے ماں باپ کی. اچھا, وہ جو بیٹیاں ہیں وہ جہاں بھی بیٹھی, اب میں یہ بیمار ہوا ہوں پچھلے دنوں تو وہ اتنی پریشان تھی, انہیں اس نے ڈاکٹر سے بات کی. اچھا, تقریباً سارے ڈاکٹر تو میرے دوست ہیں, اتنی ہم نے بیماریاں اٹھائی ہیں.
तो डॉक्टर से बात की, डॉक्टर साहब इसलिए जरूरी है कि आप ये टेस्ट लें, ये करें वो करें, ना दें। और छोटी वाली भी है वो भी सब यही हाल है।
देखा आपने, कहो बेटी अब्बू जिंदाबाद,
अब्बू जिंदाबाद, अब्बू जिंदाबाद,
अब्बू की चमचियों, चलो उठो जाओ यहाँ से।
मैं ये कहूँगी आपसे कि हमारे सुनने वालों को आज बहुत मायूसी होगी, क्योंकि उनको बड़ी हसरत थी कि वो आप जैसे इतने अच्छे डायरेक्टर राइटर से बात कर सकें। मगर मैं ये भी चाहती थी कि आपकी तबीयत ख़राब है तो आपको आराम करने का मौका मिल सके और आप आराम से रिकॉर्डिंग करवा लें। तो कुछ हमारे सुनने वालों के लिए, वो तमाम लोग जो दूर दराज देहातों, गाँवों, शहरों में रहते हैं, आपकी फिल्में देखते हैं, आपसे मोहब्बत करते हैं, उनके लिए कुछ कहना चाहेंगे आप?
देखिए, मैं उनसे, मैं खुद भी बड़ी कदर करता हूँ। जो फिल्म जो होती है ना, ये इसकी कामयाबी नाकामी जो इन्हीं लोगों के ऊपर होती है ना। अगर ये ना पसंद करें तो आपको कोई पूछे ना, तो ये पसंद करते हैं आपसे, फिर अच्छा फिर मोहब्बत करते हैं। और इतनी, जब मैं सड़क पर से गुजर रहा हूँ तो दुकानदार हाथ हिलाएगा कर तारीफ रफाई का, बहुत बहुत अच्छी फिल्म, बहुत अच्छी फिल्म। और ये एतराज भी करते हैं, एक कनीज में जो हम है तो हमने सभी को साड़ी पहनाई, उसकी नया नया कपड़ा ये आया था ना जिसपे स्त्री की जरूरत नहीं
पड़ती, नायलॉन।
नायलॉन
कौन सी फिल्म में पहनाई थी आपने, नायलॉन की साड़ी?
गणेश फिल्म थी ना
जी,
तो बाहर वो नवाब ने जब वो शादी की थी उसे पसंद से अपनी, उसके बेटे ने संतोष कुमार ने, जब वो मर गया तो ये गणेश की बेटी थी, तो उसने इसको साथ ही निकाल दिया। तो उस वक्त के एक बच्चे की माँ भी बनने वाली, खैर इसने उस बच्चे को पाला और कहा कि मैं इस बच्चे को पालूंगी नवाब साहब के। वो इतनी गरीब थी, इसने इस तरह पाला उसको, चक्कियां चला कर, तो कहें नहीं आफाई साहब वो चक्कियां चलाती है, वो छोटे से घर में रहती है, इतनी गरीब औरत है। तो उसने नारायण की साड़ी पहनी, नारायण उस जमाने महंगा था।
अच्छा,
मैंने आया था ना।
हाँ।
अच्छा, अब मैं बड़ा वाकई लाजवाब हो गया, मगर मैंने उनसे कहा कि मुझे साहब देखिए बात ये कि साड़ी जो है ना इसका फॉल अच्छा होता है, तो कोई हाथ लगा के तो नहीं दिखता कि काहे की। मैंने कहा पहले आदमी इसने ही कहा है, लेकिन आप देखेंगे अगर मैं उसको सूती साड़ी पहना था तो वो बात ही ना आती। नहीं, ये बात आप صحیح کریں. لوگ فون کر گئے کہ وہ لڑکیاں ہماری فلم جلدی تھی نا, تو زمانے میں تو فلم دیکھنے کا ایک رواج تھا کہ کالج کے لڑکے لڑکیاں پوری پوری آدھا آدھا سینما ہال بک کرا لیتے تھے. اب مجھے پتا چل رہا ہے کہ بہت سے لوگ ہیں جو مجھے اس زمانے کے ہیں یا اس کے بعد کے, جیسے میں نے محسود رعوف کا کہا آپ کے یہاں انفارمیشن سیکٹری تھے, تو کہتے ہم تو آپ کی فلمیں دیکھا کرتے جب کالج میں تھے. فلمیں دیکھنے کا اس زمانے میں ایک کلچر تھا.
بالکل, اور اب بھی ہو سکتا ہے اگر اچھی فلمیں بننے لگیں جیسی
فلمیں بنے تب نا.
بالکل,
یہ ہمارے پاس جو یہ اس طرح کے لوگ آ گئے نا, بدماشوں کی فلمیں اور اسمگلر آ گئے, تو انہوں نے آ کے تو ستیہ ناش مار دیا.
بالکل,
جو اچھے لوگ تھے وہ تو خود بخود ہی چھوڑ کے چلے گئے. وہ ماحول دیکھیں نا, فلم کے لیے ایک ماحول چاہیے, جیسے آپ کو لکھنے کے لیے یا مصوری کے لیے ایک ماحول چاہیے نا.
اور موجودہ دور میں ایک یہ بھی ضروری ہے, جیسے بھارت میں یا امریکہ میں ہوا, بالی ووڈ یا ہالی ووڈ کی ایک صنعت ہے یہ بڑی, تو یہ اتنی اس میں اب ٹیکنیکل اتنی چیزیں آ گئی ہیں اور اتنی مہنگی چیزیں ہو گئی ہیں کہ اس کو ایک صنعت کا درجہ بھی ملنا چاہیے, اس کے بغیر فلم آگے بڑھ نہیں سکتی انڈسٹری.
دیکھیے ہمارے پاس تو ہم تو لڑتے لڑتے تھک گئے اپنی حکومت سے, وہ بڑے احتجاج کیے کیا کچھ کیا, انہوں نے آج تک فلم کو اس زمانے میں جب اتنی بڑی انڈسٹری تھی اور انڈیا کی, یعنی ہم ان کے پائے کی فلمیں بناتے, انہوں نے انڈسٹری کا درجہ نہیں دیا. تو اس میں یہ تھا کہ انڈسٹری میں آپ کو بڑی ڈیوٹی وغیرہ بھی آسانی ہو جاتی ہے لانے میں, اکوپمنٹ لے آ سکتے ہیں آپ جو ادروائز بہت زیادہ ڈیوٹیز ہوتی ہیں.
جی
گورنمنٹ, ہماری گورنمنٹ نے کبھی بھی جو حکمران رہے ہیں جو بھی, انہیں کوئی ذوق لطیف نہیں تھا, اور فلم تو وہ اس کو تو بالکل بیکار چیز سمجھتے تھے.
آفاقی صاحب, اتنا آپ کے ساتھ باتیں کر کے اچھا لگ رہا ہے کہ مجھے یہ اندازہ نہیں ہو رہا کہ ایک گھنٹہ گزر گیا آپ سے باتیں کرتے ہوئے, اور میں نے آپ کو
ایک گھنٹہ گزر گیا.
جی ہاں, اور میں نے آپ کو بہت تھکا دیا, لیکن اب میں آپ سے یہ وعدہ لوں گی کہ جب آپ کی طبیعت تھوڑی بحال ہو جائے گی تو ایک پروگرام پھر ہم لائیو کریں گے تاکہ ہمارے کالرز بھی آپ سے باتیں کر سکیں اور باتیں پوچھ سکیں. ٹھیک ہے
جی, بالکل ضرور.
بہت بہت شکریہ.
مجھے جہاں جب مجھے باہر سے کالز آتی ہیں نا,
جی
دنیا کے ہر حصے سے میری کالز آتی ہیں.
اچھا,
وہ جو جنہوں نے فلم دیکھی ہے یا میرا لکھا ہوا پڑا ہے تو وہ بڑی محبت کرتے ہیں. وہ ابھی تک پتہ نہیں کیا بات ہے.
بات تو صرف یہ ہے کہ آپ کی تمام کاوشیں موجود ہیں, اور یہ یوٹیوب وغیرہ کا ایک فائدہ یہ ہے کہ باہر کے لوگ بڑی آسانی سے پرانی فلمیں دیکھ لیتے ہیں. یہاں بہت سے لوگ یوٹیوب پرانی بلیک اینڈ وائٹ فلمیں, میں کلپس نکالتی ہوں تو مجھے اتنی پرانی پرانی چیزیں نظر آتی ہیں, تو بڑی مجھے خوشی ہوتی ہے اور بہت اچھا لگتا ہے. بہت شکریہ آپ کا.
آپ کا بہت شکریہ, آپ نے اتنی دیر.
نہیں, آپ نے مجھے وقت دیا, یہ تو ہمارے لیے عزت کی بات ہے کہ آپ نے ہمیں اتنا وقت دیا. تو خدا حافظ آپ کو.
خدا حافظ.
ایسا نہ کہو بیٹے, ایسا نہ کہو, تم مجھے چھوڑ کر نہ جانا, تمہارے بغیر ابو کیسے رہیں گے؟
آپ کے پاس تو سب ہوں گے ابو, مگر میرے پاس تو کوئی نہیں ہوگا, مجھے تو اکیلے جانا پڑے گا.
میں تمہیں اکیلا نہیں جانے دوں گا بیٹے, نہیں جانے دوں گا.
ابو میں نے تو آپ سے کبھی کچھ نہیں مانگا, میری ایک بات مانیں گے؟
ابو کی جان بھی تم پر قربان ہے بیٹے.
ابو مجھے وہ گانا سنا دیجیے جو ممی سنایا کرتی تھی, سنتے سنتے میں ممی کے پاس.
ایسا مت کہو, خدا کے لیے ایسا مت کہو, میں تمہیں کہیں لے جانے دوں گا. اتنے سالوں بعد ملے ہو اور چھوڑ کر جانے کی باتیں کرتے ہو, کیسے سچ لے لو؟ اپنے ابو کا تمہیں کچھ بھی خیال نہیں.
پیار بھی تو زندگی بھی ہے تو, میرا پیار بھی تو زندگی بھی ہے تو, میری ہر سانس کو ہے تیری آرزو.
मुझको है तेरी आरज़ू, मेरा प्यार भी तू, जिंदगी भी है तू।
अली सुफियान आफाकी साहब एक लेजेंडरी फिल्म मेकर, डायरेक्टर और राइटर। आफाकी साहब ने बहुत से खूबसूरत सफरनामे लिखे हैं और अब से चंद रोज पहले वो अपने आखिरी सफर पर रवाना हुए हैं, लेकिन अपने पीछे वो बहुत कुछ छोड़ गए हैं, अपनी तहरीरें, अपनी फिल्में, अपनी कहानियां, उनका तख्लीकी फन। तो लीजिए आखिर में उन्हीं की फिल्म से एक गीत, और बता दूं कि हमारे प्रोग्राम के प्रोड्यूसर नीलोफर मुगल थी, हमारे इंजीनियर थे जॉन ड्राइडन। शहनाज अजीज की जानिब से खुदा हाफिज।
आवाज दोस्त के नामी मुकाबला, मेरी कहानी।
जब मैं 10 साल का था, 12 साल का था, तो मैंने गिटार सीखना शुरू कर दिया था।
हमारी और आपकी जिंदगियों में जन्म लेने वाली ऐसी कहानियाँ जिन्हें अक्सर कोई सुनने वाला नहीं होता।
हम एक अरसे से आपको ये कहानियाँ सुना रहे हैं, लेकिन हम ही क्यों, अब आपकी बारी है।
बहुत डर लगता है, फिर बच्चे लोग को मारते हैं, बिजली पैसा करंट लगाते।
माइक्रोफोन की दूसरी जानिब नहीं बल्कि उसके सामने हमारे साथ साथ।
प्रोग्राम में नशर होने वाली हर कहानी किसी न किसी इनाम की मुस्तहक होगी।
फोन से रास्ता करते 2 लाख रुपए लाओ, अपने बच्चियों को ले जाओ।
आप ये कहानियाँ हमें ईमेल भी कर सकते हैं, urdu.feedback@voanews.com। कहानियाँ भेजने के लिए पाकिस्तान में हमारा पता है, मेरी कहानी, वॉइस ऑफ अमेरिका उर्दू सर्विस, पीओ बॉक्स नंबर 1353 यानी 1353, इस्लामाबाद, पाकिस्तान।
आवाज़ दोस्त इनामी मुकाबला, मेरी कहानी।
इंसान को होश नहीं रहता।